यो रेडियो नेपाल हो। अब बाबुराम तिमिलसिनाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका विषयमा सम्बन्धित मन्त्रीहरूबाट जवाफ दिने क्रम जारी। अमेरिका र इरान बीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी। लेबनानमा इजरायली आक्रमण जारी। र फिफा विश्वकप 2026 अन्तर्गत गएराती दुई खेल सम्पन्न। आज बिहान भएको खेलमा घानाद्वारा पानामा पराजित। अब समाचार विस्तारमा। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिलसिन्हाले सरकार अभिव्यक्ति स्वतन्त्रता तथा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउनु भएको छ। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका विषयमा जवाब दिँदै संचार मन्त्री डाक्टर तिमिलसिन्हाले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने कुनै पनि क्रियाकलाप सहन सरकार तयार नरहेको बताउनुभयो। उहाँले आम संचार क्षेत्रलाई जिम्मेवार, मर्यादित, जवाफदेही र विश्वसनीय बनाउन नीतिगत र कानूनी सुधारका लागि ऐन कानूनको समसामयिक संशोधन गर्न तथा नयाँ कानून तर्जुमा गर्न सरकारले काम शुरू गरिसकेको बताउनुभयो। मन्त्री डाक्टर विक्रम तिमिलसिन्हाले देशभर दूरसंचार सेवाको गुणस्तर र पहुँच विस्तारका लागि थप 1600 नयाँ टेलिफोन टावर तथा सम्बन्धित पूर्वाधार साइट निर्माणको प्रक्रिया अगाडि बढ़ाएको जानकारी दिनुभयो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले पनि तीन तहको सरकारसँगको सहकार्यमा स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्ने काममा सरकार लागिरहेको बताउनु भएको छ। प्रतिनिधि सभामा मन्त्रालयगत विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका विषयमा जवाफ दिँदै श्रम मन्त्री यादवले आन्तरिक रोजगारी प्रवर्धनका लागि आगामी दशकलाई डिकेड अफ द नेशनल इम्प्लोयमेन्ट प्रमोशनका रूपमा घोषणा गरी नीतिगत तयारीमा जुटेको बताउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले पेट्रोलियम पदार्थको भण्डारणको कुल मागको 3 महिनालाई पर्याप्त हुने गरी क्षमता विस्तार गर्ने लक्ष्य अनुसार काम भइरहेको बताउनु भएको छ। विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका जिज्ञासाको जवाब दिँदै मन्त्रीले बन्द तथा रूग्ण अवस्थामा रहेका उद्योग सञ्चालन गरी उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न सघन रूपमा गृह कार्य शुरू गरेको जानकारी गराउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयको विनियोजित कुल बजेट मध्ये रासायनिक मलको आपूर्ति, कृषि बीमा, उखु कृषकलाई दिने अनुदान, प्रांगारिक मल उत्पादन लगायतका कार्यलाई प्रोत्साहन गर्ने गरी बजेट विनियोजन गरिएको बताउनुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले समाजका तल्लो वर्गले समेत पर्यटनबाट फाइदा लिन सक्ने विषयमा विनियोजन विधेयक मार्फत जोड दिएको बताउनुभयो। स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहताले औषधिको सहज आपूर्ति र मूल्य समायोजनमा स्वचालित प्रणाली निर्माण गर्न एक हप्ताभित्र प्रक्रिया अगाडि बढ़ाइने बताउनुभयो। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले पहिचान भएका भूमिहीन सुकुम्बासीलाई असारको तेस्रो हप्तादेखि लाल पूर्जा वितरण शुरू गरिने पनि जानकारी गराउनुभयो। महिला बालबालिका, लैंगिक तथा अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले समावेशी, सुरक्षित र मर्यादित समाज निर्माण गर्न महिला बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, लैंगिक तथा यौनिक अल्पसंख्यक र सीमान्तकृत समुदायको संरक्षण, सशक्तिकरण र सामाजिक सुरक्षालाई केन्द्रमा राखेर बजेट तर्जुमा गरिएको बताउनुभयो। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले सरकार निजी क्षेत्रलाई उपयुक्त वातावरण सिर्जना गर्न तथा लगानी मैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। नेपाल चेम्बर अफ कमर्सद्वारा हिजो काठमाडौँमा आयोजित कार्यक्रममा अर्थमन्त्री वाग्लेले सम्पत्ति शुद्धिकरण तथा सम्पत्ति छानबिनका नाममा व्यवसायीलाई अनावश्यक दुःख दिने सरकारको उद्देश्य नरहेको प्रष्ट पार्दै गैर कानूनी रूपमा सम्पत्ति आर्जन गर्ने तथा राज्यलाई हानि पुर्याउने व्यक्तिमाथि मात्र कार्यवाही गरिने बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले निजी क्षेत्रलाई सहयोग सहयोग पुग्ने गरी आगामी मौद्रिक नीति ल्याइने जानकारी दिँदै अर्थतन्त्रलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। शेयर बजारमा केही विचलन देखिए पनि त्यसलाई व्यवस्थित र विश्वासिलो बनाउने दिशामा सरकारले काम गरिरहेको उल्लेख गर्दै उहाँले आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गरिने बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालय शिक्षालाई समय सापेक्ष प्रविधि मैत्री र रोजगारमुखी बनाउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताउनु भएको छ। मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहलाई हिजो सुर्खेतमा सम्बोधन गर्दै मन्त्री पोखरेलले उच्च शिक्षालाई श्रम बजारको मागसँग जोड्ने गरी पाठ्यक्रम परिमार्जन गरिने र यसका लागि आवश्यक बजेट पूर्वाधार र दक्ष जनशक्तिको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। सरकारले देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका हरेक गतिविधिमा सिधै जोड्न डिजिटल प्रणाली नागरिक चौतारी सञ्चालनमा ल्याउने भएको छ। नागरिक चौतारी मार्फत नागरिकले सरकारलाई सिधै राय सुझाव दिन मिल्ने डिजिटल प्लेटफर्मको प्रारम्भिक बेटा संस्करण सार्वजनिक गर्ने तयारी गरेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। उक्त प्लेटफर्म सरकारका नीतिमाथि बहस गर्नमा मात्र सीमित नभई देशको समसामयिक विषयसँग सरकारका योजना नीति र अभ्यासमा नागरिकको सहज पहुँच पुर्याउने माध्यम बन्ने प्रधानमन्त्री बालेन्द्र शाहका स्वकीय उपसचिव प्रकृति ढकालले जानकारी दिनुभयो। सूचना तथा संचार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनले विभिन्न समयमा गरेका उपकरण तथा प्रविधि खरिद प्रक्रियाको अध्ययन एवं छानबिन गर्न चार सदस्यीय समिति गठन गरेको छ। मन्त्री स्तरीय निर्णयबाट डाक्टर सुदीप भट्टराईको संयोजकत्वमा गठन गरिएको चार सदस्यीय छानबिन समितिलाई नेपाल टेलिभिजनले खरिद गरेका विभिन्न उपकरण सफ्टवेयर तथा डिजिटल प्रणालीसँग सम्बन्धित उजुरी प्रतिवेदन र सार्वजनिक सरोकारका विषयहरूको तथ्यपरक अध्ययन गरी 21 दिनभित्र सुझावसहितको प्रतिवेदन मन्त्रालयमा पेश गर्न भनिएको छ। छानबिन समितिलाई नेपाल टेलिभिजनद्वारा खरिद गरिएका ग्राफिक सिस्टम न्यू मीडिया डिजिटल प्लेटफर्म सेवा अडियो भिडियो उपकरण डिजिटल ट्रान्समिटर तथा इटहरी च्यानलका लागि खरिद गरिएको प्लेआउट अटोमेशन सिस्टम सम्बन्धमा विस्तृत अध्ययन गर्ने कार्यादेश दिएको छ। नेपाल टेलिभिजनमा विगत केही वर्ष यता प्रविधि तथा प्रसारण प्रणाली आधुनिकीकरणका लागि भएका विभिन्न खरिद प्रक्रियाबारे पारदर्शिता तथा कानूनी प्रक्रियाको पालना सम्बन्धी प्रश्नहरू उठ्दै आएपछि मन्त्रालयले आफ्नो आन्तरिक जानकारी प्रयोजनका लागि छानबिन समिति गठन गरेको हो। वर्षा र सहकालका देवताका रूपमा पूजिने रातो मच्छिन्द्र नाथको रथलाई लगन खेलको ठटी टोल बाट तानेर जाउला खेल पुर्याइएको छ। गत वैशाख 18 गते अर्थात वैशाख शुक्ल प्रतिपदादेखि रथारोहण शुरू भएर शुभ साहित अनुसार लगन खेलको ठटी टोलमा रोकिएको रथलाई हिजो जाउला खेल पुर्याइएको हो। सुदूरपश्चिम प्रदेशको बहुप्रतीक्षित दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको भौतिक प्रगति 12% पुगेको नेपाल इन्टर मोडल यातायात विकास समितिले जनाएको छ। एक वर्ष अघि शुरू भएको सुक्खा बन्दरगाहमा टर्मिनल भन्सार भवन सशस्त्र प्रहरी कर्मचारीका आवास निर्माण लगायतका संरचना निर्माणको काम भइरहेको समितिका इन्जिनियर अनिल केसीले जानकारी दिनुभयो। रेडियो नेपालबाट अहिले बिहान 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
एसई सकियो, अब रमाइलो सुरु भयो।
नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका राष्ट्रपति मसूद पेजेस्कियान बीच अमेरिका तथा इजरायलले इरान विरूद्ध चलाइरहेको युद्ध अन्त्य गर्ने विषयमा एक ऐतिहासिक समझदारी पत्रमा विद्युतीय माध्यमबाट हस्ताक्षर भएको छ। दुवै पक्षले यो सम्झौता तत्काल लागू भएको घोषणा गरिसकेका छन् भने अमेरिकी अधिकारीहरूका अनुसार यस सम्झौतामा इरानले आणविक हतियार विकास तथा खरिद नगर्ने, सबै मोर्चामा जारी युद्धको अन्त्य गर्ने र रणनीतिक रूपमा महत्वपूर्ण स्ट्रेट अफ हर्मुज जलमार्ग पुनः खुल्ला गर्ने बुदाहरू समावेश रहेका छन्। समझदारी पत्रमा लेबनानलाई समेत समेटिएको भए तापनि इजरायली सेनाले लेबनानी भूमिमा आफ्नो सैन्य अपरेशन र आक्रमणहरूलाई अझै निरन्तरता दिएको छ। यसैबीच हिजबुल्लाहका प्रमुख नाइम कासिमले यो सम्झौतालाई एउटा ठूलो जीत भन्दै स्वागत गर्नुभएको छ। खेल समाचार। फिफा विश्वकप 2026 अन्तर्गत गएराती र आज बिहान समूह के र एल का खेलहरू सम्पन्न भएका छन्। फिफाद्वारा जारी आधिकारिक खेल तालिका र नतिजा अनुसार गएराती भएका दुई खेलहरूमा पूर्व विजेता इंग्ल्याण्डले क्रोएसियामाथि 4-2 जीत दर्ता गरेको छ। डालस स्टेडियममा भएको उक्त खेलमा इंग्ल्याण्डले क्रोएसियालाई 4-2 गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद शुरूआत गरेको हो। यसै गरी गएराति नै भएको समूह के को अर्को खेलमा पोर्चुगललाई अफ्रिकी राष्ट्र प्रजातान्त्रिक गणतन्त्र कंगोले 1-1 बराबरीमा रोकेको छ। यसैबीच आज बिहान सम्पन्न समूह एलको अर्को खेलमा घानाले उत्तर अमेरिकी राष्ट्र पानामाथि रोमाञ्चक जीत हात पारेको छ। टोरन्टो स्टेडियममा भएको खेलमा घानाले पानामालाई 1-0 गोल अन्तरले पराजित गरेको हो। रक्षात्मक रूपमा बलियो देखिएको पानामा विरूद्ध घानाले दोस्रो हाफमा निर्णायक गोल गर्दै खेल आफ्नो पक्षमा पारेको हो। अब मौसम सम्बन्धी जानकारी। आज कोशी प्रदेशका हिमाली र पहाड़ी भागका थोरै स्थानहरूमा तथा बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भागका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी मध्य प्रदेशको तराईका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित मध्यम सम्मको वर्षाको सम्भावना रहेको छ। लुम्बिनी सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा तातो दिन हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29-31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका विषयमा सम्बन्धित मन्त्रीहरूबाट जवाफ दिने क्रम जारी। अमेरिका र इरान बीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी। लेबनानमा इजरायली आक्रमण जारी र फिफा विश्वकप 2026 अन्तर्गत गएराती दुई खेल सम्पन्न। आज बिहान भएको खेलमा घानाद्वारा पानामा पराजित। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।